उज्यालो फल्सा उज्यालो फल्सा उज्यालो फल्सा
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 उज्यालो फल्सा
हिमाल मुनतिर हिउँझैं फुल्ने हिमाली भेडा च्याङ्ग्राहरू खर्क र चरणका यात्रामा निश्चल अबोधताको जिन्दगी बोकेर दुनियाँका सबैभन्दा पवित्र अज्ञानीहरू झैं बथानमा जन्मन्छन्, बथानमा हुर्कन्छन्। परिचयको साँगुरो क्षेत्रफल भरि उनीहरू कसैलाई चिन्छन् भने कि त भेडी गोठका गोठालाहरूलाई चिन्छन्, कि त भेडी गोठका भोटे कुकुरहरूलाई चिन्छन्। चिसो चिसो प्रकृतिमा नसिलाइएका न्याना न्याना ऊन र पस्मिना लाएर उनीहरू गोठालाका सिठीहरूलाई र भोटे कुकुरका भुकाईहरूलाई विश्वासका गुरु मन्त्र सम्झन्छन्। हरेक वर्ष भेडा च्याङ्ग्राहरू विश्वासको महान यात्रा गर्छन् र हिमाली गोठहरूबाट ठूला ठूला सहर बजारका पक्की पक्की सड़कमा आइपुग्छन्। उनीहरू बुझ्दैनन् उनीहरू किन हिमालबाट सहरतिर ल्याइन्छन्। उनीहरू बुझ्दैनन् उनीहरू किन कागजका टुक्राहरूमा बेचिन्छन् र बथानहरूबाट छुट्याइन्छन्। अवश्य भेडा च्याङ्ग्राहरूलाई बथानबाट छुट्याउँदा भ्या भ्या पीड़ा हुन्छ। अवश्य भेडा च्याङ्ग्रालाई घाँटीमा खुकुरी रेटिँदा प्या प्या पीड़ा हुन्छ। तर भेडा च्याङ्ग्राहरूको देशमा भेडा च्याङ्ग्राहरूलाई जीवनको कुनै अर्थ थाहा हुँदैन। भेडा च्याङ्ग्राहरूको देशमा भेडा च्याङ्ग्राहरूलाई मृत्युको अर्थ थाहा हुँदैन। कवि सरूभक्तको यो कवितासँगै उज्यालो फल्चामा तपाईँलाई स्वागत छ। आज सोमबार उज्यालो फल्चा लिएर आएको छु म मिलन तिमिल सिन्हा, साथमा हुनुहुन्छ प्राविधिक साथी मनोज विष्ट। शुक्रबार र शनिबार वर्षा र हिमपातले कष्टकर बनाएको जनजीवन हिजोदेखि केही सहज भएको छ। हिजो दिनभर घाम लाग्यो, आज पनि मौसम सफा रहने तर भरे भोलिदेखि फेरि बदली हुने र पानी पर्न सक्ने मौसमविदले बताएका छन्। आज दिउँसो घाम लाग्ने सम्भावना भए पनि यतिखेर चिसो छ। चिसो भए पनि तपाईँ अघि नै उठेर बिहानी काम धन्दामा जुट्नु भएको छ, कोही भान्सामा हुनुहोला, कोही मर्निङ वाकमा, कोही गाडीमा, कोही बाटोमा, जहाँ हुनुहुन्छ उज्यालो फल्चामा तपाईँलाई फेरि एकपटक हार्दिक स्वागत छ। आज पनि यो बिहान तपाईँलाई काम लाग्ने विभिन्न सामग्री समेटेर आएका छौं। आज कुरा गाँठकामा साउदीबाट फर्केर मोमो पसल चलाएका रामेछापका श्याम मगरको अनुभव साटासाट गर्छौं।
यही हो, हामी जस्तो बिहानदेखि बिहान बेलुकासम्म खट्नु पर्यो, अब मन यताउता डुलाउनु भएन। अनि अब म जे गर्छु, अब जे गर्दैछु म यही ठिक छ भनेर चित्त बुझाउनु पर्यो, मलाई यो भएन भनेर दस्तरी अब डुलाइने भने त्यो पनि असफलै हुन्छ।
हाम्रो स्वास्थ्यमा रोग विज्ञान अर्थात् प्याथोलोजी र प्याथोलोजिस्टले रोग पत्ता लगाउने विधिको विषयमा कुरा गर्छौं।
मसिनले त निकालिदिन्छ तर निकाल्यो भन्दैमा फतफत रिपोर्ट दिनु मिल्दैन, त्यसलाई कोरिलेट गरेर कुन चाहिँ बढ्या हो कुन चाहिँ घट्या हो यो पेसेन्टलाई के भाव होला सबै हामीले त्यसलाई इन्टरप्रेट गरेर अनि पथोलोजिस्टहरूले त्यसलाई साइन गर्नुहुन्छ।
साथमा इतिहासमा आज मिडियामा आज लगायतका नियमित स्तम्भ छँदैछन्, तपाईँको विचार पनि लिन्छौ। समसामयिक विषयमा तपाईँलाई केही भन्नु छ भने लेख्नुहोस्, कार्यक्रमको अन्त्यमा तपाईँको विचार प्रस्तुत गर्नेछौ। हरेक दिन काठमाडौँमा 90 MHz उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com सुन्न सक्नुहुन्छ उज्यालो फल्चा। यस्तै देशभरका 2 दर्जन भन्दा धेरै रेडियो स्टेशनबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। आज 2076 साल पुष 21 गते सोमबार सन् 2020 जनवरी 6 तारीख आजको दिन विश्व इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केहीलाई सम्झौ। आज भारतीय क्रिकेटर कपिल देवको जन्मदिन हो। सन् 1959 जनवरी 6 चण्डीगढ भारतमा जन्मिएका उनको पूरा नाम कपिल देव रामलाख निखन्जी हो। सन् 1900 भारतको एक संगठनले 10 लाख भन्दा धेरै मानिस भोकमरीको शिकार भएको तथ्याङ्क निकालेको थियो। सन् 1929 मदर टेरेसा कोलकाता आइपुग्नु भएको थियो। भारतका गरीब र रोगग्रस्त नागरिकको उपचारका लागि उहाँ भारत आउनु भएको थियो। सन् 1987 आजकै दिन युनिभर्सिटी अफ क्यालिफोर्नियामा खगोलविदहरूको एक समूहले आकाशगंगा अर्थात ग्यालेक्सीको जन्मको पहिलो दृश्य हेरेका थिए। र सन् 1903 मा आजको दिन सैद्धान्तिक भौतिकवादी अल्बर्ट आइन्स्टाइनले मिलेभा मारिकसँग विवाह गरेका थिए। यस्तै सन् 1945 अमेरिकाका पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुसले बारबारा पियर्ससँग विवाह गरेका थिए। यो थियो इतिहासमा आजका दिन भएका महत्वपूर्ण विश्व घटना। अब गीत सुनौ। नेपाल भ्रमण वर्ष चलिरहेको छ र नेपाल चिनाउने राष्ट्रभक्तिको एउटा गीत सुनौ देवीका वन्दनाको स्वरमा।
नेपालकै माया साच्न पाउनु हाम्रो स्वास्थ्य
हाम्रो स्वास्थ्य।
क्यान्सर लगायतका रोगको अवस्था गहिरिएर बुझ्ने र समस्या पत्ता लगाउने काम प्याथोलोजिस्टले गर्ने गर्छन्। प्याथोलोजीलाई रोगको विज्ञान र प्याथोलोजिस्टलाई डाक्टरको पनि डाक्टर भनिन्छ। आज हामी प्याथोलोजिस्टले रोग पत्ता लगाउने काम कसरी गर्छन् भन्ने विषयमा कुरा गर्छौं। साथी बिना नेउपानेले पूर्वाञ्चल क्यान्सर अस्पताल झापाकी डाक्टर ऋतु बरालसँग कुरा गर्नु भएको छ।
यति बेला म पूर्वाञ्चल क्यान्सर हस्पिटल झापामा आइपुगेको छु र मसँग आजको हाम्रो स्वास्थ्यमा कुराकानीको लागि प्याथोलोजिस्ट डाक्टर ऋतु बराल हुनुहुन्छ। आज चाहिँ हामी अब पछाडि रहेर उहाँहरूको महत्वपूर्ण भूमिका हुन्छ होइन, जति पनि अगाडि डाक्टरहरूले चाहिँ तपाईँलाई यो भयो भनेर जानकारी दिनुहुन्छ उहाँहरूलाई नै ठुलो मान्छौँ हामीले, तर पछाडि रहेर कसलाई के भएको छ भनेर कारण पत्ता लगाउने काम चाहिँ उहाँहरूको हुन्छ। त्यसैले आज यही विषयमा कुराकानी गर्दैछौँ। स्वागत छ यहाँलाई उज्यालो फल्साको हाम्रो स्वास्थ्यमा।
थ्याङ्क यू सो मच।
अब तपाईँहरू पछाडि रहेको अब प्रमुख ठुलो मान्छे भनौँ अझ सरल भाषामा होइन, सुरुमा लाग्दाखेरि तपाईँलाई अब कसरी अब कस्तो भएको थियो त्यति बेलाको अनुभव, यो अब यसलाई यो भएको छ भनेर पत्ता लगाउने काम तपाईँहरूको भयो नि?
अब सुरुमा प्याथोलोजी पढ्न आउँदाखेरि यो मैले पढ्न सिद्धाएको 13 वर्ष जति भयो होइन, 13 वर्ष अगाडि पनि प्याथोलोजी त्यति डेभलप भइसकेको थिएन। अब अहिले काम गर्दै जाँदाखेरि मैले पनि यसको महत्व बुझ्दै गएँ अनि यो चाहिँ यति इन्ट्रेस्टिङ सब्जेक्ट रहेछ भन्ने पनि काम गर्दै जाँदाखेरि बुझ्या हो। अब यस्तो हुन्छ, कुनै पनि बिरामीलाई के रोग लागेको छ भनेर पत्ता लगाउनलाई त हामीले माइक्रोस्कोपको मुनि अथवा मसिनमा रगत हालेर हेर्ने हो होइन। क्लिनिकल जजमेन्ट एउटा हुन्छ, त्यो चाहिँ हाम्रो क्लिनिकल डाक्टर साहबहरूले गर्नुहुन्छ। हामी चाहिँ पछाडि बसेर बिरामीको रगत दिसा पिसाब खका आदि इत्यादि जाँच्ने, र त्यसबाहेक अर्को मेन काम चाहिँ जुन हाम्रो इभन हाम्रो अरू लेम्यानहरूलाई त्यति थाहा नभएको कुरा चाहिँ हामीले जुन बायोप्सी र साइटोप्याथोलोजी गर्छौँ त्यो चाहिँ एकदम नै इम्पोर्टेन्ट हुन्छ। किनभने स्पेसली अब अहिले क्यान्सर हस्पिटलमा म काम गर्दैछु, जुन हस्पिटलमा पनि कुनै पनि अपरेसन सर्जरी गरेपछि सानो होस् या ठुलो होस् त्यो बायोप्सी चाहिँ पठाउनै पर्छ जाँच गर्न, किनभने आँखाले हेरेर थाहा हुन्न कुन रोग हो भनेर। त्यो बायोप्सीलाई काटेर हामीले प्रोसेसिङ गरेर त्यसलाई प्रोसेस गर्ने हामीलाई 7 दिन लाग्छ। 7 दिनको प्रोसेसिङबाट सबै सिद्धाएर हाम्रोमा स्लाइड बनेर आउँछ, त्यो स्लाइड अनि हामीले माइक्रोस्कोपमा राखेर हेरेर बल्ल हामीले डक्टरलाई र पेसेन्टलाई भन्न सक्छौँ तिमीलाई यो रोग लागेको छ है भनेर।
मैले अब सुरुदेखि नै जान्न चाहे होइन, अब कुनै पनि पेसेन्ट अथवा बिरामी बिरामी भएर यो अस्पतालमा आउनुहुन्छ नि, आइसकेपछि उहाँको ब्लड निकालेर तत्कालै तपाईँहरूबाट आइपुग्छ कि के हो?
ब्लडको कुरामा चाहिँ ब्लड युरिन स्टुलहरू यिनीहरूको कुरामा चाहिँ तत्कालै यो कलेक्सन हुन्छ, कलेक्सन भएर ल्याबमा जान्छ। ल्याबमा गएपछि त्यसलाई हामीले प्रोसेसिङ भन्छौँ। प्रोसेसिङ गर्ने चाहिँ हाम्रो यो ल्याब टेक्निसियनहरू हुन्छन् होइन, उनीहरूले चाहिँ प्रोसेसिङ गरेर मसिनमा रन गर्छ ब्लडको कुरामा चाहिँ, अनि मसिनले रिपोर्ट दिन्छ। त्यो रिपोर्ट आइसकेपछि त्यो रिपोर्ट यतिकै साइन गरेर पठाउनु मिल्दैन नि त, हामीले त कोरिलेसन गर्नु पर्यो नि त होइन। त्यो नै क्वालिटी कन्ट्रोल भनेकै त्यहाँनिर हुन्छ कि, मसिनले त निकालिदिन्छ तर निकाल्यो भन्दैमा फतफत रिपोर्ट दिनु मिल्दैन। त्यसलाई कोरिलेट गरेर कुन चाहिँ बढ्या हो कुन चाहिँ घट्या हो यो पेसेन्टलाई के भा होला सबै हामीले त्यसलाई इन्टरप्रेट गरेर अनि पथोलोजिस्टहरूले त्यसलाई साइन गर्नुहुन्छ रिपोर्ट्सहरू होइन। त्यो भयो भने चाहिँ क्वालिटी मेन्टेन हुन्छ, अनि त्यो भइ अब त्यसमा हामीले शङ्का लगायो भने हामीले किनभने कतिपय एररहरू हुनसक्छ कि, त्यो अब लामो कुरा भ्याउँदैन तर पनि प्री एनालाइटिक एनालाइटिक पोस्ट एनालाइटिक भन्छ। बिरामीले खाएर आएको छ अरे उसको लिपिड प्रोफाइल त कहाँ माथि पुग्छ नि त, माथि पुग्यो भनेमा ए ल यसको हाई रहेछ भनेर दिन मिल्दैन। त्योमा के हुन्छ भने बिरामीलाई बोलाएर सोध्नुपर्छ तपाईँले के खानुभएको थियो के गर्नुभएको थियो होइन, त्यस्तो कुराहरू धेरै आउँछ। त्यो सबै हामीले एनालाइज गरेर अनि हामी रिपोर्ट साइन गरेर पठाउँछौँ। त्यो चाहिँ भयो ब्लडकोमा। अब बायोप्सी र साइटोप्याथोलोजी जुन हाम्रो अर्को मेन ब्रान्च छ त्यसमा चाहिँ त्यो स्याम्पल आएपछि हामीले प्रोसेसिङ गर्छौँ, त्यसलाई चाहिँ धेरै टाइम लाग्छ। साइटोलाई चाहिँ अराउन्ड 48 घन्टा लाग्छ सबै सिद्धाउनलाई है, 2 दिनमा हामी रिपोर्ट दिन सक्छौँ। र बायोप्सीलाई त 5 दिनसम्म त त्यो ल्याबमै उतै हुन्छ, प्रोसेसिङ नै भइरहेको हुन्छ। 6ठौं दिनमा हाम्रो टेबलमा आइपुग्छ स्लाइड, त्यसपछि 7औं 8औं दिन अब हामीलाई लाग्छ टाइम त्यो, किनभने यो त कन्फर्म डायग्नोसिस भनेकै हिस्टोप्याथ हो। झन् यो क्यान्सरमा चाहिँ कस्तो हुन्छ नि, हिस्टोप्याथको रिपोर्ट नआएसम्म उनीहरूले क्यान्सरको ट्रिटमेन्ट सुरु गर्न पाउँदैन, संसारभरि नै यो नियम हुन्छ होइन। जस्तो सिटीले देखायो म क्यान्सरको औषधि उपचार सुरु गर्छु भन्न मिल्दैन, त्यो टिस्यु डायग्नोसिस नै हुनुपर्छ। त्यसको लागि त हामीले दिएको डायग्नोसिस त कन्फर्म हुनु पर्यो नि त होइन। त्यसको लागि चाहिँ अनि हामीले यहाँ एनालाइज गरेर अब हाम्रो टिमै हुन्छ, हामी बसेर डिस्कस गर्छौँ. अब यहाँ मसँग अहिले 1-headed माइक्रोस्कोप छ होइन, त्यस्तै 2-headed 3-4-5-headed माइक्रोस्कोपहरू हुन्छ. अनि हामी सबैजना ग्रुपमा बसेर हेरेर हामी कहाँ पनि आउँदैछ 5-headed माइक्रोस्कोप, पाँचजना प्याथोलोजिस्ट बसेर अनि त्यसलाई एनालाइज गरेर हो यो चाहिँ यो क्यान्सर हो यो स्टेजको हो भनेर अनि हामी रिपोर्ट बनाएर दिइदिन्छौँ.
यो चाहिँ अब एकपटककै परीक्षणमा थाहा हुने हो कि अब फेरि पटक पटक दोहोऱ्याएर गइरहनु पर्ने त्यस्तो के हुन्छ?
बायोप्सीको कुरामा चाहिँ एकचोटि निकालिसकेपछि त फेरि निकालिरहनु परेन होइन, किनभने अब त्यसमा दुइटा हुन्छ, डायग्नोस्टिक हुन्छ, त्यो चाहिँ सानो मासुको टुक्रा एन्डोस्कोपिकहरू सुन्नु भएको छ होला नि, कोलोनोस्कोपी गर्ने भर्खर सुरु, त्यो चाहिँ सानो निकालेर उहाँले पठाउनुहुन्छ क्यान्सर हो कि होइन भन्नलाई, हो कि होइन हामी भनिदिन्छौँ. त्यसपछि ठुलो अपरेसन गर्ने उनीहरूले गर्छ हो रहेछ भने. अब अर्को चाहिँ साइटोहरूमा चाहिँ के हुन्छ भने एकचोटि हामी गर्छौँ, कहिलेकाहीँ अल्ट्रासाउन्ड गाइडेड गर्नुपर्ने हुन्छ होइन, अल्ट्रासाउन्डले देखाउँछ अनि हामी सियो छिराएर पानी निकाल्छौँ भित्रबाट. अब बायोप्सीमा पनि आइसकेको टिस्यु हुन्छ, अब त्यसलाई चाहिँ हामीले नर्मल, हामी पहिला त हाम्रो नर्मल स्टेनिङहरू गरेर हेर्छौँ होइन फर्स्ट स्टेज. अब त्यसमा हामीलाई केही शङ्का लाग्यो, त्यसमा डायग्नोसिसमा पुग्न सकिएन, मान्छेको जिउमा यति धेरै रोग हुन्छ, यति धेरै रोग हुन्छ, अहिले मैले तपाईँलाई भन्दाखेरि दुइटै तिनवटा किताबको कुरा आउनुपर्छ होइन. त्यसमा चाहिँ अब हामीले पत्ता लगाउन गाह्रो भयो अरे कुन चाहिँ हो क्यान्सर भनेर पत्ता लगाउने, अनि त्यसपछि हामी बिरामीलाई त केही गर्नु पर्दैन, तर त्यसको उसको ब्लकहरू जुन हुन्छ, हामीसँग टिस्यु जुन हुन्छ त्यसलाई हामीले इम्युनो हिस्टोकेमेस्ट्री भन्छौँ होइन, त्यो गर्छौँ. त्यो अहिलेको लेटेस्ट टेक्नोलोजी हो, त्यो चाहिँ हामी कहाँ पनि आइरहेको छ, मसिन अटोमेटेडै हुनेवाला छ पूर्वाञ्चल क्यान्सर हस्पिटलमा, त्यो गरेर हेर्छौँ. त्यसबाट पनि मोलिकुलर लेभलमा जानु पर्यो भने अनि हायर सेन्टर कहाँ हुन्छ त्यहाँ पठाउनु पर्ने हुन्छ.
यति बेला मसँग हुनुहुन्छ डक्टरको पनि डक्टर भनेर बुझ्छौँ हामी, डक्टर रीता बराल. कस्तो अवस्थामा चाहिँ एकदमै जटिल हुन्छ यो पत्ता लगाउन, कारण पत्ता लगाउन?
त्यो रोग हेरिकन हुन्छ, जस्तो कुनै त एकदम सिम्पल क्यान्सरहरू हुन्छ जुन हेर्ने बित्तिकै थाहा हुन्छ हामीलाई गाह्रो हुन, कुनै चाहिँ धेरै जस्तो चाहिँ यो मासुहरूमा हुने रोगहरू भयो, क्यान्सरहरू भयो, सार्कोमाहरू हामी भन्छौँ होइन, त्यस्तो कुनै कुनै क्यान्सरहरूमा चाहिँ सिम्पल वेमा पत्ता लगाउन गाह्रो भयो, त्यहाँदेखि हामी इम्युनो हिस्टोकेमेस्ट्री मोलिकुलरतिर जान्छौँ, तर अल्टिमेटली पत्ता चाहिँ लाग्छ.
अब तपाईँहरूले अब यहाँ जति पनि काम गरिरहनु भएको छ नि पत्ता लगाएर, त्यो भनेपछि अब तत्कालै अब तपाईँहरूले भनेअनुसारै अब उपचार गरायो भने त अब चाँडै नै ठिक हुन्छ होइन, कस्तो अवस्थामा पुगिसकेपछि चाहिँ ठिकै नहुने हो?
यस्तो हुन्छ नि त, क्यान्सरको स्टेजेस हुन्छ होइन, फर्स्ट सेकेन्ड स्टेजमा आउँदाखेरि पनि त्यो ट्रिटेबल हुन्छ, थर्डको लेटर स्टेज फोर्थ स्टेजहरूमा जहाँ अब फैलिसके हुन्छ नि क्यान्सर होइन, जिउमा फैलिसकेपछि चाहिँ उपचार गर्न गाह्रो हुन्छ, निको पार्न गाह्रो हुन्छ. उपचार त हुन्छ प्यालिएटिभ क्योर भन्छ होइन, उसलाई पेन नहुने राम्रोसँग लाइफ लिड गर्न दिने, जति दिन बाँच्छ राम्रोसँग गर्न दिने हामी सक्छौँ थर्ड लेटर थर्ड र फोर्थ स्टेजमा. फर्स्ट स्टेजमै बिरामीलाई हामीले भेट्टाउन सक्यौँ भने चाहिँ नि त ट्रिटमेन्ट पोसिबल हुन्छ, तर हेरी हेरी हुन्छ क्यान्सरको.
यति बेला जति पनि हामीलाई सुनेर बसिरहनु भएको छ नि, अब यो तपाईँले अब प्याथोलोजिस्ट डक्टर हुनुभयो होइन, सुनेर बस्नु हुनेहरू जति पनि हुनुहुन्छ नि उहाँहरूले जान्नै पर्ने के छ यो सम्बन्ध?
हजुर, जान्नै पर्ने पनि उहाँहरूलाई फाइदा हुने चाहिँ के छ भने, आफूलाई केही गरी केही लागेको छ कुनै गाँठो साँटो डल्ला डुल्ली जिउमा जहाँ आछ, अथवा फिमेलहरूमा अलिकति बढी महिनावारी हुने अथवा पानी बग्ने यस्तो जे छ भने पनि डक्टर कहाँ चाहिँ आइहाल्नुपर्छ, किनभने त्यो भने हामी फर्स्ट स्टेजमा क्याच गर्न सक्छौँ होइन. जस्तो इभन आइमा अब म आफै फिमेल भए भएर फिमेल अर्कोलाई आइ हाम्रो दिदी बहिनीहरूलाई के भन्छु भने, पानी जाने बग्नेछ अलिकति रगत सगत जानेछ भने लाज नमान्नु कि आइहाल्नु, किनभने अहिले हामी कहाँ त प्याप्स्मियर भन्ने टेस्ट हुन्छ, त्यसले त अलमोस्ट संसारमा त 90% क्यान्सरको के अरे पाठेघरको मुखको क्यान्सरलाई त उसले निर्मूलै पारिसकेको छ होइन, अर्ली स्टेजमा भेटाइन्छ. त्यसैले गर्दा आफ्नो जिउमा केही छ भने पनि एकदम सङ्कोच नमानिकन हस्पिटलमा आएर जचाइहाल्ने, 1000 रुपियाँ खर्च होला 500 रुपियाँ खर्च होला, तर ठुलो चिजबाट त बचिन्छ नि, त्यही हो मेरो सल्लाह. त
यसको लागि यो जुन अब तपाईँहरूले त पत्ता लगाउनुहुन्छ होइन, यो बिरामीहरूलाई चाहिँ अब कति जति लाग्छ एकचोटिमा यो प्याप्स लिन गराउन भनौँ, अथवा ब्लडको अथवा युरिनको?
त्यो त सबै टेस्ट हेरी हेरिकन हुन्छ, ठाउँ हेरी हेरिकन हुन्छ होइन. ब्लड टेस्टहरूको त अब एकदम डिफ्रेन्ट रेन्ज हुन्छ, बायोप्सीहरूको पनि डिफ्रेन्ट रेन्ज हुन्छ. अब साधारणत हस्पिटलमा 700-500 सानो बायोप्सीदेखि लिएर 1500-2000 हुन्छ होइन, त्यसै कारणले गर्दाखेरि चाहिँ अब त्यो पैसा हेर्नुभन्दा पनि आफ्नो हेल्थ हेर्नु नै बेटर हुन्छ.
यहाँको महत्वपूर्ण समय र जानकारीको लागि धेरै धेरै धन्यवाद.
हजुर, थ्याङ्क यू सो मच.
उहाँ हुनुहुन्थ्यो झापामा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालकी डाक्टर रितु बराल. तपाईँ उज्यालो फल्चा सुनिरहनु भएको छ. अहिले 7 बजे मिडियामा आज लिएर आउनेछौ. अहिलेलाई अर्को देशभक्तिको गीत सुनौ प्रमोद खरेलको स्वरमा.
भाग्य खोज्नु छ यही माटोमा, यही बाँच्नु छ यही मर्नु छ. भाग्य खोज्नु छ यही माटोमा यही बाँच्नु छ यही मर्नु छ जित खोज्नु छ यही माटोमा हामी हिँड्नु छ पुर्खाको बाटोमा संसार जित्ने साहस यो बग्ने पानी झै कञ्चन सगरमाथा हाम्रो शान हो स्वयं लुम्बिनी हाम्रो प्राण हो यही माटो नै हाम्रो ज्ञान हो यही पहिचानमा लुकेको हाम्रो यो जोस चाहन्छ उडी आकाश सुन लक्ष्य सुन्ने छौ हामी को मजा बजाउँदै सारङ्गीको धुना
हाइजेनिक टेस्टी एन्ड फ्रेस त्रिमूर्ति इन्डस्ट्रिज प्राइभेट लिमिटेड रूपन्देही बुटवलद्वारा उत्पादित करेन्ट चिकन मसला सब्जी मसला चाउमिन मसला मोमो मसला चाट मसला गरम मसला र अन्य विभिन्न मसलाहरू करेन्ट मसला स्वादको झट्का
ओहो महेशजी हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि
हजुर वाक शक्ति व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेसन फाउन्डेसन निफ बाग बजार काठमाडौँ
फोन नम्बर 42385454 5
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर
सनराइज ब्याङ्कको स्वास्थ्य योजना फाइदै फाइदा क्या काइदा सनराइज ब्याङ्कको स्वास्थ्य योजना खातावालालाई स्वास्थ्यको बिमा दुर्घटना हुँदा स्वास्थ्यको बिमा
सनराइज ब्याङ्क हामी सँगसँगै
धन्न के भएन दिन त बलियो नै रहेछ गाडी चाहिँ मजाले बिग्रियो जस्तो छ त
हामी बाँच्यौँ भन न गाडीको पिर नगर गाडीको सुरक्षा एभरेस्ट इन्सुरेन्सले गरेको छ त
दुर्घटना र भवित बेप बाजा बजाएर आउँदैन जहिले र जहाँ पनि हुन सक्छ। त्यसैले एभरेस्ट इन्सुरेन्सको नजिकैको शाखामा बिमा गरी ढुक्क हुनुहोस्।
बस, ट्रक, जीप, कार, मोटरसाइकल लगायतका सवारी साधनको बिमाका लागि एभरेस्ट इन्सुरेन्स, हात्तीसार, काठमाडौँ। फोन नम्बर 444-4417-444-5090।
सीधा कुरा, प्रश्न विचार,
उज्यालो रेडियो नेटवर्क।
अहिले बिहानको 7 बज्यो।
यो समय करेन्ट मसला र करेन्टियाको हो।
करेन्ट मसला, स्वादको झट्का।
तपाईँ काठमाडौँमा उज्यालो रेडियो नेटवर्क सँगै विभिन्न रेडियो स्टेशनबाट एकसाथ प्रसारण भइरहेको बिहानी रेडियो पत्रिका उज्यालो फल्चा सुन्दै हुनुहुन्छ। उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि यो कार्यक्रम सुन्न सकिन्छ र विदेशमा बस्ने साथीहरूले अहिले यसै गरी कार्यक्रम सुनिरहनु भएको छ। आजको कार्यक्रममा तपाईँसँग कुराकानीमा छु म मिलन तिमिल सिन्हा र प्रविधिमा सहयोग गरिरहनु भएको छ साथी मनोज विष्टले। सबैभन्दा पहिले मौसमसँग सम्बन्धित जानकारी। शुक्रबार र शनिबार देशभरि झरी र हिमपात भएपछि हिजो आइतबारदेखि मौसममा केही सुधार आएको छ। आज पनि केही बेर घाम लाग्ने र त्यसपछि भने फेरि मौसम बदली हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले अहिले बिहान 6 बजे आज भोलि र पर्सीको मौसमसँग सम्बन्धित जानकारी पूर्वानुमान बुलेटिन प्रकाशित गरेको छ। त्यस अनुसार आज सोमबार दिउँसो देशको पश्चिमी र पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही मध्य भूभागमा आंशिक बदली रहने र पश्चिम र पूर्वका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ। अनि आज राति देशभर सामान्य बदली रही पश्चिमका थोरै ठाउँमा र मध्य र पूर्वी भूभागका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको र देशको पश्चिम र मध्यका उच्च पहाड़ी तथा हिमाली भूभागका थोरै ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। अनि भोलि देशको पश्चिमी र मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिम र मध्यका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना र पूर्वी भूभागमा आंशिक बदली रहने र पश्चिमी र मध्यका उच्च पहाड़ तथा हिमाली भूभागका थोरै ठाउँमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अनि पर्सि बुधबार पनि देशभर सामान्य बदली रहने पश्चिमका केही ठाउँमा र मध्य र पूर्वका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको र देशका उच्च पहाड़ी र हिमाली भूभागका केही ठाउँमा हल्कादेखि मध्यम खालको हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाको यो बुलेटिन अनुसार आज दिउँसो घाम लागे पनि बेलुकीदेखि फेरि मौसम बदली हुने र केही ठाउँमा आज बेलुकीदेखि नै पानी पर्न शुरू हुने र भोलि र पर्सिसम्म यो क्रम चल्ने र केही उच्च पहाड़ी र हिमाली भूभागमा चाहिँ फेरि हिउँ पर्ने सम्भावना रहेको मौसमविदको पूर्वानुमान छ र हिजो आज मौसमविदहरूले पूर्वानुमान गरेको कुरा मिल्दै पनि आएको छ। त्यसैले फेरि पनि पानी पर्ने सम्भावना रहेको तपाईँले यो खबरबाट थाहा पाइसक्नु भएको छ। अब अर्को खबर हेरौं। अमेरिका र इरान बीच उत्पन्न तनावसँगै खाड़ी क्षेत्रमा रहेका नेपाली बारे चिन्ता शुरू भएको छ। इराक र इरानसँगै अरू देशमा पनि त्यसको प्रभाव पर्न सक्ने भन्दै परिस्थिति थप बिग्रिए त्यहाँ रहेका नेपालीलाई उद्धार गर्ने विषयमा सरकारले छलफल गरेको छ। त्यहाँ समस्या बढे नेपालीको उद्धार र सहजीकरण कसरी गर्ने भन्नेमा परराष्ट्र मन्त्रालय चाहिँ अन्यलमा परेको छ। हामीले दुई देश हेर्ने दूतावासलाई यसबारे निर्देशन दिएका छौं। खाड़ीमा रहेका अरू दूतावासलाई पनि त्यहाँको परिस्थितिबारे बुझ्न भनेका छौं। परराष्ट्र मन्त्री प्रदीप गेवालीले भन्नुभएको छ समस्या बढे के गर्ने भनेर छलफल गरिरहेका छौं। यो आजको अन्नपूर्ण पोस्टमा छापिएको खबर हो। अब अर्को खबर। सरकारले सवारी नियम उल्लंघनका घटनामा कमी गराउन भन्दै नियम उल्लंघन गर्नेलाई 1,00,000 रूपियाँसम्मको जरिवानाको व्यवस्था गर्ने तयारी गरेको छ। हाल सवारी नियम मिच्नेलाई न्यूनतम 500 र अधिकतम 5,000 जरिवाना गराउने प्रावधान छ। सरकारले अब न्यूनतम 2,000 र अधिकतम 1,00,000सम्म पुर्याउने तयारी गरेको हो। यातायात व्यवस्था विभागले यातायात व्यवस्था ऐनलाई परिमार्जन गर्दै सवारी नियम उल्लंघन गर्नेलाई 1,00,000 रूपियाँसम्म जरिवाना गराउने तयारी गरेको छ। विभागले तयारी गरिरहेको नियम पारित भएर लागू भएमा 1,00,000 रूपियाँ जरिवाना पुग्न सक्नेछ। अब अर्को खबर चाँगुनारायण नगरपालिका 8 सुडालको महेन्द्र ग्राम माध्यमिक विद्यालय वरिपरि घना बस्ती छ। बस्तीसँगै झण्डै एक दर्जन इट्टा भट्टा पनि छन्। भट्टाका कारण बस्ती र विद्यालय प्रत्यक्ष रूपमा प्रभावित छन्। विद्यालयका शिक्षक नारायण दुलाल भन्नुहुन्छ, वरिपरि इट्टा भट्टा छन्, धुलो धुवा नआउने त कुरै भएन। कक्षा कोठा छिर्दा डेस्क बेन्च धुलोले पुरिएका हुन्छन्। विद्यालय परिसरबाटै भट्टाको माटो बोकेर हुइकिने टिपरले पठन पाठनमा असर पुर्याउँछ। विद्यार्थीलाई सड़क वार पार गर्न मुस्किल हुने गरेको उहाँले बताउनुभयो। अनि चन्द्रागिरी नगरपालिका 10 काठमाडौँ शिक्षा क्याम्पससँगै जोडिएर इट्टा भट्टा सञ्चालित छ। क्याम्पस भवन र भट्टाको चिम्नीको दूरी 50 मिटर पनि छैन। विद्यार्थी धुवा धुलोमा उकुस मुकुस भएर पढ्न बाध्य छन्। इट्टा भट्टा पीड़ित संघर्ष समितिका अध्यक्ष मुकुन्द घिमिरे भन्नुहुन्छ, धुवा र धुलोले नागरिकको स्वास्थ्य र वातावरण पूरै प्रदूषित छ, त्यसमाथि इट्टा भट्टा मापदण्डमा चलेका छैनन्। चाँगुनारायण नगरपालिका 3 झौखेलकी भावना थापाको घर अगाडि इट्टा भट्टाको लहर शुरू हुन्छ। थापाको घरैबाट आधा दर्जन भन्दा धेरै इट्टा भट्टा देखिन्छन्। घरको 50 मिटर मुनिबाट भट्टाको क्षेत्र पर्छ। माटो र इट्टा ओसार्ने ट्रक र दिनरात हुँकिरहन्छन्। तिनका आवाजले दिक्क बनाउँछ। भट्टाले गाउँ मात्र होइन भट्टा चलेका नजिकका शहरलाई पनि प्रदूषित गर्दैछन्। नागरिकले स्थानीय सरकार प्रशासन र सिंहदरबारसम्म इट्टा भट्टा हटाउन माग पुर्याएका छन्। तर मापदण्ड विपरीत चलेका इट्टा भट्टामाथि समेत कुनै कार्यवाही नगरी सरकारवाला निकाय भने मौन स्वीकृति दिइरहेका छन्। अब अर्को खबर, ऊर्जा मन्त्री वर्षमान पुनले मासिक न्यूनतम 10 युनिट भन्दा कम बिजुली खपत गर्ने उपभोक्तालाई निशुल्क गर्ने व्यवस्था मिलाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिनुभएको छ। प्राधिकरण संचालक बोर्डका अध्यक्ष समेत रहेका ऊर्जा मन्त्री पुनले हिजोको बोर्ड बैठकमा यस्तो निर्देशन दिनुभएको हो। हाल मासिक 10 युनिट भन्दा कम विद्युत खपत गर्ने ग्राहकको संख्या 7 लाख गर्छन्। ती परिवारलाई विपन्न परिवारबाट विद्युत शुल्क नलिने योजना उहाँले ल्याउनु भएको हो। मासिक 10 युनिट भन्दा कम बिजुली खपत गर्ने परिवारलाई सेवा शुल्क बाहेक विद्युत महसुल नलिने प्रस्ताव ल्याउन मन्त्रीले प्राधिकरणलाई निर्देशन दिनुभएको छ। बोर्ड बैठकबारे जानकारी गराउँदै मन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले भन्नुभएको छ। अब अर्को खबर, प्रदेश 3 स्थायी राजधानी र नामाकरणको 2 थातिरहेको विषय आजदेखि प्रक्रियामा जाने भएको छ। आज शुरू हुने प्रदेश सभाको 5 अधिवेशनमा प्रदेशको स्थायी राजधानी र नामाकरण टुङ्गो लगाउन औपचारिक रूपमा प्रक्रिया शुरू हुने भएको हो। प्रदेश सभाको आजको बैठकमा प्रदेशको स्थायी राजधानी तोक्ने सम्बन्धी कार्यविधिमाथि छलफल गर्ने कार्यतालिका तय गरिएको छ। प्रदेशको स्थायी राजधानी तोक्ने सम्बन्धी कार्यविधिमाथि छलफलसँगै प्रदेशको नामाकरण सम्बन्धी कार्यविधिमाथि छलफल गरी पारित गर्ने र प्रदेशको नाम प्रस्ताव गर्न माग गर्ने कार्यतालिका तय भएको हो। अब अर्को खबर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्ट बनाउने अवधारणा अनुसार धमाधम विमानस्थलको 7 सज्जा र स्वरूप परिवर्तन गर्ने काम भइरहेको छ। यस अन्तर्गत अन्तर्राष्ट्रिय विमानस्थलमा शाक्यमुनि भगवान गौतम बुद्धको प्रतिमा स्थापना गरिएको छ। विमानस्थलको आगमन कक्षसँगै निर्माण गरिएको बुद्धको प्रतिमाको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले अनावरण गर्नुभएको छ। अब कृषिसँग सम्बन्धित खबर हेरौं, अर्घाखाँचीका व्यवसायी किसान सुन्तला खेतीबाटै सन्तुष्ट छन्। जिल्लाको सुन्तला उत्पादन हुने क्षेत्रका किसान सुन्तला टिप्न र बिक्री गर्नमै व्यस्त छन्। यहाँका सबैजसो किसान व्यावसायिक रूपमा सुन्तला खेती गर्छन्। सुन्तला टिप्ने सिजन भएकाले युवा महिलादेखि वृद्ध वृद्ध पनि सुन्तला टिप्न र बिक्री गर्न व्यस्त हुने गरेका छन्। अनि मुगुको छायानाथ रारा नगरपालिका 14 बाम गाउँमा भेडा बाख्रा पालन व्यवसायमा युवाको आकर्षण बढ्न थालेको छ। आमदानीको अरू विकल्प नभएपछि युवाहरू भेडा बाख्रा पालनमा आकर्षित भएका हुन्। कञ्चनपुरको भीमदत्त नगरपालिका 14 नयाँ कटानका नाथुराम राणाले तरकारी खेती गर्नुभएको दशक भयो। अन्न खेती धान गहुँ भन्दा तरकारी खेतीमा राम्रो कमाई हुन थालेपछि व्यावसायिक रूपमा तरकारी खेती गरेर उहाँले छोराछोरीको पढ़ाई खर्च चलाउनु भएको छ। 2063 सालदेखि तरकारी खेती गर्दै आउनुभएका नाथुरामले अहिले 10 कट्ठामा तरकारी खेती गरिरहनु भएको छ र तरकारी खेतीबाटै उहाँले छोराछोरीको पढ़ाई खर्च जुटाइरहनु भएको छ। कर्णाली नदीमा डल्फिन देखिन छाडेका छन्। कर्णालीको चिसापानीमा रहेका होटलबाट उत्पादन भएको फोहोर सिधै नदीमा मिसाउँदा पानी दूषित भई डल्फिन मरेका हुन सक्ने अनुमान गर्दिया राष्ट्रिय निकुञ्जले गरेको छ। होटल व्यवसायीले कर्णाली नदीमा फालेको फोहोरले पानी प्रदूषित भई डल्फिन मरेको हुन सक्ने बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनु भएको छ। अब छिमेकी देश भारतको एउटा खबर हेरौं, यो उज्यालो अनलाइन .com मा गएर पनि तपाईले पढ्न सक्नुहुन्छ। त्यहाँको यो खबर जवाहरलाल नेहरू विश्वविद्यालय जेएनयूमा होस्टेल फीको मुद्दालाई लिएर हिजो साँझ हिंसात्मक झडप भएको छ। यस क्रममा ठूलो संख्यामा नकाबधारी समूहले हातमा लाठी लिएर विश्वविद्यालय हाताभित्र पुगेर विद्यार्थी कुटेका र गाड़ीमा पनि क्षति पुर्याएका छन् र साबरमती होस्टल लगायत अरू भवनमा पनि तोडफोड़ भएको छ। आक्रमणकारीले शिक्षकलाई पनि छोडेनन्। कुटपिटबाट छात्र संघकी अध्यक्ष आयुषी घोष गम्भीर घाइते हुनुभएको छ भने अरू विद्यार्थी पनि घाइते भएका छन् र त्यो घटनालाई लिएर रातभर जेएनयू एम्स दिल्ली प्रहरी मुख्यालयको बाहिर प्रदर्शन भएको छ। यससँग सम्बन्धित विस्तृत खबर तपाईँले उज्यालो अनलाइन .com गएर पढ्न सक्नुहुन्छ। तपाईँ उज्यालो फल्चा सुनिरहनु भएको छ। आजका पत्र पत्रिकामा छापिएका सम्पादकीय लेख अनि आजको बजार र गाँठका कुरा बाँकी नै छन्। अहिलेलाई एउटा गीत सुनौ।
दुख सहेरनी स्वदेशमै बसिन्छ, सुख भए पनि ए देशमा रमिन्छ। म पसिना बेच्दिन, नेपालै प्यारो छ। म परिश्रम बेच्दिन, ए माटो प्यारो छ। कति गएर फर्केर आएनन्, बाबाको माया सन्तानले पाएनन्। कति गएर फर्केर आएनन्, बाबाको माया सन्तानले पाएनन्। म मेरो देश छोड्दिन, नेपालै प्यारो छ। म पसिना बेच्दिन, दुख सहेरनी स्वदेशमै बसिन्छ, सुख भए पनि ए देशमा रमिन्छ। म पसिना बेच्दिन, नेपालै प्यारो छ। म परिश्रम बेच्दिन, ए माटो प्यारो छ। आफै समृद्धि भएको देश हुन्छ र दुखै नगारे विकास कहाँ हुन्छ र। आफै समृद्धि भएको देश हुन्छ र दुखै नगारे विकास कहाँ हुन्छ र। म मेरो देश छोड्दिन, नेपालै प्यारो छ। म पसिना बेच्दिन, नेपालै प्यारो छ। दुख सहेरनी स्वदेशमै बसिन्छ, सुख भए पनि यही देशमा रमिन्छ। म पसिना बेच्दिन, नेपालै प्यारो छ। म परिश्रम बेच्दिन, ए माटो प्यारो छ। सीमाको खम्बा सर्छन् कि हेर्नु छ, जन्मेको देशको मुहार फेर्नु छ। सीमाको खम्बा सर्छन् कि हेर्नु छ, जन्मेको देशको मुहार फेर्नु छ। म मेरो देश छोड्दिन, नेपालै प्यारो छ। म पसिना बेच्दिन, प्यारो छ। दुख सहेरनी स्वदेशमै बसिन्छ, सुख भए पनि ए देशमा रमिन्छ। म पसिना बेच्दिन नेपालै प्यारो छ म परिश्रम बेच्दिन यही माटो प्यारो छ
तपाईँ उज्यालो फल्चा सुनिरहनु भएको छ। अब आजका पत्र पत्रिकामा छापिएका सम्पादकीय र लेखको पालो आजको कान्तिपुर दैनिकले ट्रम्पको आपराधिक आक्रमकता शीर्षकमा सम्पादकीय छापेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इरानका एक उच्च सैन्य अधिकारीको हत्या गरेपछि खाड़ी क्षेत्रमा नयाँ सिराको अशान्ति र अस्थिरता बढ़ेको छ। इरानी सेनाको विशिष्टीकृत इकाईका रूपमा परिचित गार्ड्स फोर्स कमाण्डरको रूपमा दुई दशकदेखि कार्यरत मेजर जनरल कासिम सुलेमानीलाई शुक्रबार बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकाले ड्रोन आक्रमण गरी मारेको थियो र त्यसपछि इरान र अमेरिका बीच तनाव बढ़िरहेको छ र यसै विषयमा आज कान्तिपुरले सम्पादकीय लेखेको हो र कान्तिपुर दैनिकमा दलीय कार्यकर्ता राष्ट्रिय लज्जा शीर्षकमा विष्णु सापकोटाको लेख पनि छापिएको छ। अनि अर्को लेख छ विश्व पौडेल अर्थविदको, उहाँकोले शहरहरूको निर्माण शीर्षकमा लेख लेख्नु भएको छ। तराईमा काकडबेट्टा इटरी लोथरदेखि दाउनीसम्म चितौन र नवलप्रासी बुटोल भैरवा कोलपुर नेपालगंज धनगढ़ी महेन्द्रनगर जस्ता ठूला शहर बन्न सक्छन्। पहाड़मा काठमाण्डु उपत्यका टनेल मार्गको अरूको सहायताले यसलाई धुलीखेल चित्राङ धादिङसम्म विस्तार गर्न सकिन्छ र पोखरा क्षेत्र विशाल शहर बन्न योग्य छन् भनेर यो शहर बन्ने यसरी बन्न सक्छ भनेर उहाँले लेखमा उल्लेख गर्नुभएको छ। आजको नागरिक दैनिकले संसदीय सक्रियता शीर्षकमा सम्पादकीय लेखेको छ। संसदले विधि निर्माणलाई प्रभावित गर्न नसक्ने हो भने अहिलेको संसदीय व्यवस्था नाम मात्रको हुने खतरा छ। अहिले संसद दलभित्रको कचमच र आफ्नै गतिहीनताले कमजोर हुँदै गएको छ। यसलाई प्रभावकारी बनाउनेतर्फ सांसदहरूको ध्यान पुग्न जरूरी छ भनेर उहाँले उल्लेख गर्नुभएको छ, सम्पादकीयमा उल्लेख गरिएको छ। अनि नागरिक दैनिकमा डाक्टर शंकर कुमार श्रेष्ठको लेख छापिएको छ न्यायपालिकाको मृत्यु शीर्षकमा। न्यायपालिकाको मृत्यु भएमा संविधानको धड़कन स्वत बन्द हुनेछ, अर्थात त्यस बेला संविधानकै मृत्युको घोषणा गर्नुपर्ने हुन्छ। जे होस् स्वतन्त्र न्यायपालिका जीवित रहनु आजको अन्तिम गन्तव्य बनाइनुपर्छ भनेर उहाँले लेखमा उल्लेख गर्नुभएको छ। आजको अन्नपूर्ण पोस्टले राष्ट्रहितमा उपेक्षा शीर्षकमा सम्पादकीय लेखेको छ। अनि अन्नपूर्ण पोस्टमा महेश शर्मा पौडेलको लेख छापिएको छ न्यायिक सुशासन शीर्षकमा। कानूनको शासन, न्यायको प्रत्याभूति तथा लोकतन्त्रको संस्थागत विकासको लागि न्यायिक सुशासन जरूरी हुन्छ भनेर उहाँले लेखमा उल्लेख गर्नुभएको छ। अनि अन्नपूर्ण पोस्टमै भैरव रिसालको लेख छापिएको छ त्यो हिमाली केटो शीर्षकमा। सिंहदरबारबाट धनकुटा डाँडा, हेटौँडाका मैदान, फेवातालका किनार, सुर्खेत उपत्यका र धनगढ़ीका घाँसे फाँटमा बैठक र छलफल गरेर विकासका झिल्का पुर्याउने उनै थिए भनेर हर्क गुरूङ, डाक्टर हर्क गुरूङको विषयमा उहाँले लेख लेख्नु भएको छ। आजको नयाँ पत्रिका दैनिकले कानून पनि टेर्न नपर्ने शीर्षकमा सम्पादकीय लेखेको छ। पोखरा महानगरका निर्देशन पालना गर्न अस्वीकार गरी मणिपाल शिक्षण अस्पतालले नेपाल सरकार र उसको कानूनी व्यवस्थामाथि नै चुनौती दिइरहेको छ भनेर मणिपाल शिक्षण अस्पतालको विषयमा सम्पादकीय लेखिएको हो। अनि नयाँ पत्रिका दैनिकमै कमजोर किसान आन्दोलन शीर्षकमा रोशन जनकपुरीको लेख छापिएको छ भने नयाँ पत्रिकामै विप्लव मानसिंहको अर्को लेख छापिएको छ आशंका जन्माउने सूचना प्रविधि विधेयक शीर्षकको। आजको बजारमा सबैभन्दा पहिले तरकारी बजार। काठमाडौँको कालीमाटीमा आज केही तरकारीको भाव घटेको छ भने केहीको चाहिँ हिजोकै भाउमा कारोबार भइरहेको छ र अरू केही तरकारीको भाउ भने बढेको छ। घटेको तरकारीको कुरा गर्ने हो भने गोलभेडाको भाउ घटेको छ, यसै गरी सुकेको प्याज चाइनिजको भाउ पनि, चिनिया प्याजको भाउ पनि घटेको छ भने अरू तरकारीको भाउ चाहिँ धेरै जसोको हिजोकै भाउमा कारोबार भइरहेको छ। ठूलो गोलभेडा हिजो 105 रुपियाँ किलो थियो, आज 95 रुपियाँ किलोमा कारोबार भइरहेको छ। अनि सानो गोलभेडा हिजो 85 रुपियाँ किलो थियो, आज 75 रुपियाँ छ। अनि चिनिया प्याज हिजो 135 रुपियाँ किलो थियो, आज 125 रुपियाँ किलोमा झरेको छ। तर अरू तरकारी काउलीको भाउ र घिउसिमीको भाउ चाहिँ बढेको छ। काउली हिजो 105 रुपियाँ किलो थियो, आज 115 रुपियाँ पुगेको छ भने घिउसिमी हिजो 135 रुपियाँ थियो, आज 165 रुपियाँ किलो पुगेको छ। र अरू धेरै तरकारीको भाउ चाहिँ हिजो जस्तै केही हिजोकै भाउमा कारोबार भइरहेको छ। रातो आलु हिजो जस्तै 65 रुपियाँ, सेतो आलु हिजो जस्तै 65 रुपियाँ, अनि भारतीय प्याज हिजो जस्तै 165 रुपियाँ, गाजर हिजो जस्तै 85 रुपियाँ, अनि बन्दा हिजो जस्तै 65 रुपियाँ, अनि काउलीको भाउ स्थानीय काउलीको भाउ चाहिँ हिजो जस्तै 95 रुपियाँ कारोबार किलोमा कारोबार भइरहेको छ र काउली यो काठमाडौँको काउली ज्यापू काउली पनि भनिन्छ त्यसको भाउ चाहिँ हिजोको तुलनामा बढेको छ अनि मूलाको भाउ हिजो जस्तै 45 रुपियाँ छ लाम्चो भन्टा हिजो जस्तै 95 रुपियाँ छ मटर कोसा हिजो जस्तै 125 रुपियाँ किलोमा छ अनि टाटे सिमी हिजो जस्तै 105 रुपियाँ किलोमा कारोबार भइरहेको छ अनि तिते करेलाको भाउ 145 रुपियाँ छ पाकेको फर्सी 55 रुपियाँ छ हरियो फर्सी अलिकति बढेको छ हिजोको तुलनामा आज 55 रुपियाँ छ हिजो 45 रुपियाँ थियो अनि भिन्डी हिजो जस्तै 105 रुपियाँ किलोमा छ र माघे सङ्क्रान्ति नजिकै गर्दा तरकारी बजारमा सकरखण्ड पिँडालु इस्कुस अनि त्यसपछि तरुलको कारोबार पनि बढेको छ र सकरखण्डको भाउ 50 रुपियाँ छ पिँडालुको चाहिँ 75 रुपियाँ छ भने तरुलको भाउ चाहिँ 75 रुपियाँ छ यो जुन माघे सङ्क्रान्तिमा सबैभन्दा बढी कारोबार हुने गर्छ। अब शेयर बजारको कुरा गरौं। साताको पहिलो दिन हिजो शेयर बजारमा हरियाली छाएको छ। हिजो कारोबार भएका सबै उपसमूहका उपसूचकहरू बढेर बन्द हुँदा हरियाली छाएको हो। हिजोको कारोबारमा सबैभन्दा बढी कमाउनेमा लघुवित्त विकास बैंक र चिनी मिल्सका लगानीकर्ता रहेका छन्। ग्रामीण विकास लघुवित्त वित्तीय संस्था भूमि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता बढ़ी कमाउनेको सूचीमा अगाडि रहेका छन्। यस्तै श्रीराम सुगर मिल्स सप्तकोशी विकास बैंक कञ्चन विकास बैंकका लगानीकर्ताले पनि बढ़ी कमाएका छन्। शेयर कारोबार संख्याको हिसाब हेर्दा ग्रामीण विकास लघुवित्त वित्तीय संस्था सबैभन्दा अगाडि रहेको छ। संस्थाले कुल 1,20,609 कित्ता शेयर कारोबार गरेको छ। संस्थाको अन्तिम शेयर मूल्य 356 रुपियाँ रहेको छ। यस्तै दोस्रो स्थानमा शिवम सिमेन्ट लिमिटेड रहेको छ। तपाईँ उज्यालो फल्चा सुनिरहनु भएको छ। खबरको सिलसिला यति नै। अब फेरि पैसा कमाउने तरिकाको विषयमा कुराकानी गर्ने बेला भएको छ।
कुरा गाठका साथमा
सनराइज बैंक हामी सँगसँगै
उज्यालो फल्चाको कुरा गाठकामा तपाईँलाई स्वागत छ। यसअघि हामीले पैसा कसरी जोगाउने भएको पैसालाई कसरी बचत गर्ने र कसरी बढाउने भन्ने विषयमा बैंकका सीईओहरूसँग कुरा गरेका थियौँ। बैंकमा पैसा जम्मा गर्यो भने पछि आफैलाई काम लाग्छ भन्ने धेरै कुरा गरौँ र हामी कुरा गाठकामा बेला बेला विभिन्न व्यवसाय गर्नेहरूको अनुभव पनि लिन्छौँ र उहाँहरूले कसरी पैसा कमाउनुहुन्छ कसरी काम गर्नुहुन्छ पैसालाई कसरी चिन्ने भन्ने विषयमा उहाँहरूको अनुभव साटासाट गर्ने गर्छौँ र आज पनि हामी त्यस्तै एकजना व्यवसायी हुनुहुन्छ। उहाँको नाम श्याम मगर उहाँको खास गरेर रामेछापको मन्थली र अहिले उहाँ ललितपुरको जाउला खेलमा एउटा होटल चलाएर बस्नुहुन्छ परिवार सहित र उहाँको यो होटल चलेको 5 वर्ष भयो र मामा मम र यो होटल चलाउने दाजु हुनुहुन्छ श्याम मगर उहाँसँग चाहिँ हामी पैसा कसरी कमाउने व्यवसाय कसरी गर्ने भन्ने उहाँको अनुभव लिन्छौ। दाजु चाहिँ पहिले साउदी बस्नुभयो 9 वर्ष त्यसपछि फर्केर आएर यहाँ होटल चलाउनु भएको। यो रेस्टुरेन्ट भित्र मम पाक्ने तयारी भइरहेको छ। दाईहरू दिदीहरू कोही गाजर काट्दै हुनुहुन्छ बन्दा गाजर काटिरहनु भएको छ एकजना बहिनी अनि दाजु र दिदी हुनुहुन्छ चुलोमा ममको भाँडो बसाल्नु भएको छ। मम बनाउने तयारी भइरहेछ प्याज काट्नु भएको छ चाउमिन यो भान्सामा खानेकुरा चाहिँ कोही पाक्दैछकै कोही पकाउने तयारी भइरहेछ बिहानको यो बेला दिउँसो यहाँ खचाखच खाने मान्छे हुनुहुन्छ खाने मान्छे भएको बेला दाई दिदीहरूलाई बोल्ने फुर्सद हुन्न त्यही भएर यो बिहान यो बनाउने बेला खाना तयार पार्ने बेला पनि फुर्सद त छैन तैपनि दिउँसोभन्दा अलिकति भए पनि चाप कम भएको बेला चाहिँ मैले दाईसँग कुरा गर्न आँटेको हो। श्याम दाई तपाईँलाई स्वागत छ।
धन्यवाद।
तपाईँलाई त मामा मामा भन्दाखेरि जुन सबै यहाँ खाना आउने मान्छेले मामा भन्ने कि के भन्ने मैले
जे भन्नु
मामा भनेर नाम राख्नु भएको त्यसको कसरी जुर्यो यो नाम चाहिँ
पहिले एउटा भान्जा पनि थियो मेरो मामा र भान्जा भएर राखेको थियो त्यही भएर मामा भान्जा थियो अहिले चाहिँ अब
पहिलाको नाम चाहिँ मामा भान्जै थियो अनि भान्जा हिँड्नु भएपछि मामा मात्रै भयो
अहिले चाहिँ मामा भएको
अनि यहाँ आउने जम्मैले मामा मामा भन्दो रहेछ
यही हो होटलको नामै मामा भएको भएर अनि मामा भयो
अनि कसरी खोल्नु भयो पहिला खोल्दाखेरि नि यो ललितपुरको यो जाउला खेल नजिकै यो मम पसल खोल्ने विचार कसरी जुर्यो के गर्नुभयो पसल खोल्नको लागि
पहिले यो होटल चाहिँ एकजना चिन्नेकै दिदीको थियो कि
हजुर
अनि उहाँले चाहिँ छोडेर जापान जानुभयो अनि हामीलाई मलाई भन्नुभयो अनि मैले चाहिँ अब नजिकै छ आफ्नो घर नजिकै गरौँ न त भनेर गरेको हो।
अनि सुरुमा कति पैसा जुटाउनु भयो?
सुरुमा त जुटायो 7.5 लाख जति भयो
8.5 लाख रुपियाँ तपाईँसँगै थियो त्यो बेला
थिएन, यो सर्सापट गरेर हालेको।
हजुर हजुर,
गाह्रो छ।
बैङ्कबाट लिनुभयो पैसा?
बैङ्कबाट भन्दा फाइनेन्सहरूबाट।
ए, फाइनेन्सबाट लिनुभयो? कसरी लिनुभयो, कति पर्यो ब्याज?
ब्याज त त्यही हो, 22%, त्यतिखेर 18% थियो क्या।
अनि तिरिसक्नुभयो?
कोही तिरिसक्यो, कोही चल्दैछ।
हजुर,
किस्तामा हाल दिँदैछ कोही।
यो यस्तै कार्यक्रममा क्या मैले बैङ्कका मान्छेहरूसँग कुरा गर्दा उहाँहरू के भन्नुहुन्थ्यो भने नि, योभन्दा अगाडि हाम्रो कार्यक्रममा उहाँहरूले भन्नुभएको चाहिँ जुनसुकै व्यवसाय गर्ने मान्छेले पनि बैङ्कबाट ऋण लिएन भने उसले व्यवसाय गर्नै सक्दैन भन्नुहुन्थ्यो। हो, ऋण नलिकन त व्यवसाय गर्नै सकिन भन्ने कुरा गर्नुहुन्थ्यो क्या उहाँहरू?
सकिन्न त्यो हो, तर अब त्यो सानोतिनो मान्छेलाई ब्याङ्कबाट ऋण लिनु पनि गाह्रो हुन्छ नि, होइन, धितो चाहिन्छ।
तपाईँलाई कति गाह्रो भयो?
मलाई त एकदम गाह्रो, मैले त यो आफन्तहरूबाट कलेक्सन गरेर होइन अनि लिएको हो। ब्याङ्कबाट त अब सुरुमै त कसले दिन्छ र, अनि त्यही भएर मैले चाहिँ आफन्तहरूबाट कलेक्सन गरेर अनि गरेको
हो। पहिला आफन्तहरूसँग लिनुभयो, पहिला फाइनेन्सबाट लिनुभयो?
हजुर।
भनेपछि बैङ्कवालाहरूले चाहिँ के भन्नुहुन्छ भने, बैङ्क तपाईँले व्यवसाय के गर्ने हो, योजना बनाउनुहोस् होइन, हामीलाई भन्नुहोस्, अनि हामी त सजिलै ऋण दिइहाल्छौँ नि भन्नुहुन्छ कि?
अब भन्नु त अब जे पनि भन्छन् होइन, तर ब्याङ्कमा जान चाहिँ गाह्रै छ, धितो चाहिन्छ, यहाँ जग्गा जमिन चाहिन्छ, गाउँको जग्गा जमिनले हुँदैन होइन, अनेक किसिमको हुन्छ नि, भन्नु चाहिँ भन्छ तर गाह्रो छ।
भनेपछि तपाईँले गाउँको मान्छेलाई सहरमा आएर व्यवसाय गर्ने र ऋण लिन गाह्रो छ?
गाह्रो छ।
ल ठिक छ, यो तपाईँको कुरा चाहिँ हामी फेरि पछि बैङ्कका मान्छेसँग कुरा गर्दाखेरि सोधौँला होइन। काठमाडौँकै मान्छे सहरकै मान्छे छ भन्ने उसको धितो देखाउन सक्दो रहेछ, तर गाउँका मान्छेले चाहिँ काठमाडौँमा आएर व्यवसाय गर्नु खोजेर खोज्दाखेरि ऋण लिन खोज्यो भने उसलेलाई गाह्रो हुने रहेछ। तपाईँको
कुरो सुन्दाखेरि जो सोझो सिधालाई चाहिँ गाह्रै हुन्छ होइन, त्यो जस्तै हुन्छ नि चलाक अब होइन के गर्ने, अब उनीहरूलाई त अब सजिलै हुन्छ, हामीलाई चाहिँ गाह्रो हुन्छ।
भनेपछि तपाईँले आफन्तहरूसँग सरसापट गर्नुभयो, फाइनेन्ससँग लिनुभयो, अनि त्यसपछि यहाँ होटल चलाउनुभयो, बहिनीहरू हुनुहुन्छ, तपाईँ हुनुहुन्छ होइन, एकजना दिदी हुनुहुन्थ्यो पहिला, उहाँलाई उहाँ जापान गएपछि तपाईँले उहाँको होटल लिनुभयो। पहिला भान्जा हुनुहुन्थ्यो?
हजुर, पहिले मामा भान्जा थियो, मेरै भान्जा थियो, अनि मामा भान्जा भएर चाहिँ गरेको थियो, अनि नाम पनि मामा भान्जै राखेको हो, अनि अहिले चाहिँ भान्जा अलि बाहिर जानुभयो, त्यही भएर म एक्लै भएर मामा मात्रै राखेँ।
तपाईँलाई एउटा अनुभव होला त, यो नामले पनि केही गर्छ जस्तो लाग्यो कि, नाम के त्यो तपाईँको रेस्टुरेन्टको नाम सिन्दिनी तरिका अलिक युनिक नाम भयो भने चाहिँ मान्छे अलिकति धेरै आउँछ नि क्या?
खोइ मामा भनेर बोलाउनु भयो होइन, मामा भन्छ नाम राख्यो, त्यो नाम चाहिँ फेमस भयो जस्तो लाग्छ, सबैले मामा भन्छ मलाई होइन, यहाँ वरिपरि अब जति पनि आउने कस्टमरहरू छ नि सबैको मामै भइरहेको छ अहिलेसम्म।
भनेपछि नाममा नि केही रहेछ
खै, हो कि
तपाईँले
पहिले चाहिँ खोइ राम्रै नाम राखेछ कि जस्तो पनि लाग्छ खोइ के हो
होइन, मलाई नै राम्रो लाग्यो तपाईँलाई। म अघि एकचोटि यहाँ खाजा खाना आउँदाखेरि धेरैले तपाईँलाई मामा मामा भने यसो बाहिर हेरेर मामा रहेछ भने मान्छेले त्यो नाम अलिकति त्यस्तै खालको भयो भने मान्छेले चिन्ने आउने गर्ने रहेछन्। व्यवहार पनि अर्कै हो महत्त्वपूर्ण कुरा होला, गाईको व्यवहार होइन,
त्यही भयो खोइ अब व्यवहार त अब यहाँ आउनेहरूलाई अब सबैले अब होइन आफ्नो अब भनौँ न साथीभाइ सम्मान नै होइन, अब कस्टमर हो हामीले रेस्पेक्ट गर्नुपर्छ, अब त्यही त हो, बोल्दाखेरि बोलिन्छ मजाले, अब हाँसिखेरि गलिन्छ त्यही हो।
तपाईँको यसमा चाहिँ के पाइन्छ त खानेकुरा चाहिँ यहाँ?
यहाँ चाहिँ मोमो, चाउमिन, ससेज, स्याभाले, आलु चप, सेक्वाहरू, आलु स्टिकहरू, स्टिक फुडहरू भनौँ न।
बिहानदेखि बेलुकासम्म खट्नुहुन्छ? बिहान कति बजी आउनुहुन्छ, बेलुका कति बजीसम्म बस्नुहुन्छ?
बिहान 6:30-7 बजी आइन्छ, बेलुका चाहिँ त्यही 8:30-9 बज्छ,
त्यो बेलासम्म बस्नुहुन्छ। अब यहाँ त मामा मामा भनेर खाना आउने धेरै भयो भने त भोलि पर्सि त भान्जालाई त दसैँ तिहार यस्तै टिका टालो गर्दाखेरि त त्यसै नै पैसा दिनुपर्ने होला, गाह्रो हुन्छ कि क्या हो?
भन्नु त सबैले भन्छ होइन, दसैँमा अब मामाको घरमा आउनुपर्छ भन्छ, अब म खसी काटेर बस्छु तपाईँहरू आउनु न धेरै छ, फेरि खसी पनि धेरै काट्नुपर्छ भन्छु, त्यही हो
रमाइलो रमाइलोको कुरो। अब कमाइको कुरा गरौँ दाजु, तपाईँ 5 वर्ष भयो होइन यहीँ रेस्टुरेन्ट चलाएर बस्नु भएको, तपाईँ बिहानदेखि बेलुकासम्म खट्नुहुन्छ, विभिन्न परिकार पाइन्छ, तपाईँको व्यवहार राम्रो छ, मान्छेहरू मामा मामा भन्दै आउँछन्, नामै मामा भएपछि होइन तपाईँलाई नि मामा भन्छन्, अनि कस्तो छ व्यापार, तपाईँ सन्तुष्ट हुनुहुन्छ?
सन्तुष्ट त अब व्यापार त ठिकै छ होइन, अब महँगीहरूले गर्दाखेरि चाहिँ अब अहिले प्याजै अब 200 रुपियाँ किलो हो, फाइदा त हुँदैन।
अनि बढिया बेला त बढाउनु पनि हुन्छ होला नि कि घटाउनु हुन्छ प्याज? प्याज हार्न राख्ने कुरा चाहिँ घटाउनुहुन्छ कि
अब हाम्रो त क्वालिटी अब घट्छ नि त होइन क्वालिटी घट्ने बित्तिकै फेरि कस्टमरले अब होइन यस्तो हुन्छ यस्तो अब नराम्रो भयो भन्ने हुन्छ नि त
प्याजकै कुरा गरौँ न प्याजको भाउ बढेपछि तपाईँलाई असर के परेको छ
असर त अब त्यही हो अब दिनभरि व्यापार गर्यो बेलुका अब सामानको तिर्ने बराबर जस्तै लगभग बराबरै हुन्छ
प्याज के राख्नुहुन्छ
प्याज अब चाउमिन मोमोमा भइहाल्छ है
अनि मात्र घटाउनुहुन्छ होला नि त भाउ बढ्दाखेरि त
त्यो त किमा बराबरै लगभग होइन मात्रा हुन्छ त्यहाँ पनि किमा अब कति हाल्ने कति प्याज हाल्ने होइन त्यही मात्रामा त्यस्तो अलिअलि जस्तो घटाएर त्यो बन्दा सन्दा हाल्ने यताउता त्यस्तो चाहिँ गरेको छैन
ए
प्याज हो अब यो चाइनिज प्याज हो अब अहिले इन्डियन प्याज छैन होइन
होइन चाइनिज प्याज अलिक भर्खर हो आउन थाले यो चाइनिज प्याज नआउँदाखेरि तपाईँले प्याजको मात्रा घटाउनु भयो होला पक्कै
घटाएन
घटाउनु भएन एउटा ठट्टा आएको थियो फेसबुकतिर के आएको थियो भने पहिला चाहिँ यो चाउमिनहरू मोमोहरू खान जाँदाखेरि चाहिँ प्याजै प्याज खानु पर्थ्यो अहिले त एकदम प्याज नभएर एकदम मासु शुद्ध मासु मात्रै खानु पाइएछ भन्ने तर प्याज पनि नराखिकन त यो परिकारहरू स्वादिलो हुँदैन होइन प्याज पनि राख्नु अनिवार्य हुन्छ अनि कमाइ भन्दै हुनुहुन्छ तपाईँले कति कमाउनुहुन्छ त दिनमा कति कमाइ हुन्छ खट्नु त मजाले खट्नुहुन्छ अरू दिदीहरू
त मजाले खटिन्छ तर अब यो सस्तो छ नि त होइन हाम्रो प्राइस पनि कमाइ छ बाहिरको जस्तो अब महँगो प्राइस छैन त्यो भएर खासै त्यति धेरै होइन जोस अब खान लाउन बस्न बराबरै भयो
यसो अनुभव हुन्छ नि त हिसाब अब दिनमा कति कमाउनुहुन्छ
त्यो त अब यस्तो हुन्छ आफ्नै लगानी भयो भने होइन फाइदा अब फाइदै हुन्छ अब हामीले त अब मैले चाहिँ अब यस्तो फाइनेन्सहरूबाट लिएँ नि त ब्याज तिर्नु पऱ्यो अलिक गर्नु पऱ्यो नि त त्यही भएर अहिलेसम्म त्यस्तो धेरै फाइदा आएको छ
धेरै फाइदा पनि छैन धेरै घाटा पनि छैन तपाईँ सन्तुष्ट त सन्तुष्ट
हुनुहुन्छ
सन्तुष्ट मान्छेलाई
हुनु
भने पुग्दैन
हुनु पऱ्यो अब
सन्तुष्ट हुनुहुन्छ उज्यालो फल्चाको कुरा गाँठकामा आज हामीसँग श्याम मगर हुनुहुन्छ उहाँको मामाज ममज भनेर मम भनेर एउटा पसल छ होटल छ जाउला खेलमा हामी त्यही होटलमा बसेर उहाँसँग कुराकानी गरिरहेका छौँ उहाँ एकदम काममा व्यस्त हुनुहुन्छ भान्सामा म त्यही भान्सामा छु उहाँसँगै यो मोमोको लागि किमा बनाउँदै हुनुहुन्छ यहाँ मोमोको पानी पाक्दैछ पानी उम्लाउँदैछ चाउमिन पनि एकदम उसिनेर राख्नु भएको छ तेल कराईभरि तेल तताउनु भएको छ दाईको हातमा यो किमा बनाउँदै हुनुहुन्थ्यो मैले एकछिन डिस्टर्ब गरेँ मैले कतिको डिस्टर्ब गरेको छु दाइले
डिस्टर्ब त खासै छैन अब एकछिनको लागि डिस्टर्ब मान्ने कुरै भएन
तपाईँलाई फेरि पनि स्वागत छ अलिकति मैले तपाईँसँग चाहिँ नि अहिले हाम्रो यो कार्यक्रम धेरैले सुनिरहनु भएको छ जसले चाहिँ यो नेपालमै म केही गर्छु कसरी काम गर्ने होला कसरी पैसा कमाउने होला भन्ने सबैले लाग्छ कि पैसा त कसरी कमाउने होला भन्ने लाग्छ तर पैसा कमाउनु सजिलो छैन कि तपाईँले पनि भोग्नु भएको छ होइन 8 वर्ष 9 वर्ष त साउदी बस्नुभयो तपाईँ कसरी जानुभएको थियो साउदी अनि साउदीमा के गर्नुभयो कति कमाउनु भयो फेरि किन विदेशको काम मन परेन र आफैले गर्नुभयो
अब साउदी भनेको यस्तो त्यो अर्काको देश हो होइन त्यहाँ हाम्रो जिन्दगी बित्दैन आखिरमा आएर अब केही न केही गर्ने त नेपालमै हो होइन अब नेपालमा पनि राम्रो वातावरण सबै भयो भने त सबै अब
तपाईँले साउदीमा चाहिँ के गर्नुहुन्थ्यो
ए होटल लाइन नै
होटल लाइन नै हो यस्तै गर्नुहुन्थ्यो त्यहाँ पनि
त्यस्तै
ए त्यहाँ चाहिँ अर्काको गर्नुहुन्थ्यो होइन
पहिले अब जानुभन्दा अगाडि पनि यस्तै गर्थेँ यतै अनि अन्त अब पहिले पैसा नहुने होइन अलिकति पैसा कमाउँ त भनेर अब त्यही त हो नि अब युवाको होइन
अनि साउथ जानु पैसा कति ल्याउनु पर्थ्यो
पैसा त अब ल्यायो होला अलिअलि त्यो थोर गाउँतिर शान्तिमा घर बनाएको थियो
ए
अनि त्यो पनि अब भूकम्पले भत्काइहाल्यो अनि त्यही हो बाँकी घर खर्च आमाको उपचार बहिनीको उपचार त्यही हो
भने जस विदेशमा पनि काममा सन्तुष्ट त सन्तुष्टै हो
सन्तुष्टै
कमाइ ठिकै थियो
कमाइ अब ठिकै त अब के भन्ने होइन अर्काको देशमा त्यही त हो नि आफूले भनेको जस्तो हुँदैन उनीहरूको नियम रुल्सहरू अनुसार चल्नुपर्छ त्यही त
अनि 8 कति 9 वर्ष बस्नुभयो त्यसपछि फर्किनुभयो तपाईँलाई फेरि त्यसपछि जानु मन लागेन
जानु मन नलागेर क्यान्सल आएको म चाहिँ
ए आफ्नै देशमा म केही गर्छु भन्ने
गर्छु भनेर आएको अब यहाँ चाहिँ त्यो भने सोचे जस्तो नहुने रहेछ
के भएन त अब तपाईँ जस्तै युवाहरू चाहिँ अब देशमै केही गरौँ भन्ने खालका युवाहरू हुनुहुन्छ सरकारले पनि युवाहरू देशमै बस्दै हुन्थ्यो भनेर चाहिँ उसले पनि त्यस्तै योजना बनाएको छ तर तपाईँ जस्तै अरूसँग कुरा गर्दाखेरि भएन सोत्या जस्तो भन्नुहुन्छ कि के भएन तपाईँले चाहिँ तपाईँलाई चाहिँ के भएन के सोच्नु भएको थियो
खोइ अब सरकारको नियम रुल्स नै केही छैन जस्तो लाग्छ अब हामी जस्तो गर्छौँ भन्ने मान्छेलाई त होइन अलिकति लगानी गरिदिएर होइन सस्तो ब्याजमा अब
सहुलियत ऋण पनि दिन्छ नि विदेशबाट फर्केर तपाईँले त्यसमा चाहिँ भर्नु भएन
दिया थियो क्या एकचोटि होइन अनि तिन वर्ष नागेकोलाई नदिने भन्थ्यो
ए तपाईँले तिन वर्ष नागिसके
नागिसक्यो
तिन वर्षसम्म भएकोलाई चाहिँ दिने भनेको ए त्यसमा तपाईँ पाउनु भएन एउटा त तपाईँलाई सहुलियत ऋणको कुरा गर्नुभयो अरूको चाहिँ के हुनुपर्छ
अब वातावरण त्यस्तै खालको हुनु पर्यो होइन जस्तो कि अब जनताले मजाले ढुक्कले गरेर खाने क्या होइन त्यस्तै खालको फेसिलिटीहरू त्यस्तो हुनु पर्यो नि अब हेर्नु अब केही छैन अब अगाडि हेर आफू जे गरेको छ अब सरकार छ कि छैन त्यो थाहै छैन के नियम हो के नियम होइन त्यो केही थाहै छैन
हो एकदम राम्रो कुरा गर्नुभयो तपाईँले के भन्नुभयो भने तपाईँले भने जस्तै सबैले आफ्नै अनुभवले गरिरहनु भएको छ सरकारले को सहयोग भने अलिअलि कसैले टाठा पाठाले पाएका छन् पहुँचवालाले पाएका छन् भन्छन् होइन तर सोझा सिधा मान्छेले जति काम गरेका छन् आफ्नै अनुभवले गरेका छन् आफ्नै सिप आफ्नै परिश्रम आफ्नै मेहनत आफ्नै लगावले चाहिँ सफल भइरहेका छन् होइन त्यसै मध्ये म पर्खन्छु तपाईँको
हजुर हजुर अब अहिले पनि कति युवाहरू बाहिर जान्छ होइन अब देशमा प्याज 200 रुपियाँ किलो पुगेको छ सरकारले एउटा जग्गामा होइन सबैलाई काम लगाएर होइन खेती किसान गर्नु लगाएर त्यो जति पनि उब्जनी हुन्छ सरकारले उठाएर अनि बजारमा सरकारले पुर्याइदियो भने त्यो अब भाउ पनि घरभर महँगो हुँदैन होइन अनि आफ्नै देशमा उब्जनी पनि हुन्छ नि त सबै युवाहरूले गर्दाखेरि खोइ अब त्यस्तो केही पनि छैन व्यवस्थै छैन
ठिक छ यो कुरो पक्कै पनि सरकारका मान्छेले सुन्नु होला हाम्रो कार्यक्रम चाहिँ मन्त्रीहरूले पनि सुन्नुहुन्छ होइन सरकारका अरू जिम्मेवार मान्छेले पनि सुन्नुहुन्छ तपाईँको जस्तै अरूको कुरा पनि पक्कै योभन्दा अगाडि पनि सुन्नुभयो होला तपाईँको कुरा पनि सुन्नुहुन्छ अब मलाई तपाईँको आफ्नै कुरा चाहिँ सरकारले नगरे पनि तपाईँ आफ्नो तरिकाले काम गरिरहनु भएको छ 5 वर्ष भयो तपाईँले आफैले होटल चलाएको यत्रो लगानी गर्नुभएको छ भाडा पनि महँगै तिर्नुपर्छ होला कति तिर्नुहुन्छ यसको
35,000
तिर्नुपर्छ होइन 35,000 महिनाको भाडा तिर्नलाई त कम्तीमा 40-50,000 भन्दा नै बढी कमाउनु पर्छ त्यति त कमाइरहनु भएको छ त्यति कमाएरै त तपाईँ सन्तुष्ट हुनुहुन्छ होइन भने तपाईँ आफ्नै पौरखमा आफ्नै मेहनतमा आफूले जे जाने छ त्यही कुरा चाहिँ गरेर सफल भइरहनु भएको छ यस्तै सफल कसरी हुने ठिक छ सरकारले गर्नुपर्ने आफ्नो ठाउँमा छँदैछ होइन जो मान्छेलाई सफल हुनु छ नि मैले केही गर्छु भन्ने छ नि उसले के गर्नुपर्छ तपाईँको अनुभवमा के छ तपाईँले गरेका कुरो भन्नुहोस्
सुरुमा त मेहनतै गर्नु पर्यो होइन अब मेहनत भनेको अब यही हो हामी जस्तो बिहानदेखि बिहान बेलुकासम्म खट्छौँ
खट्न सक्नु पर्यो
खट्नु पर्यो अब मन यताउता डुलाउनु भएन
एकदम राम्रो
त्यही त हो नि होइन अनि अब म जे गर्छु अब जे गर्दैछु म यही ठिक छ भनेर चित्त बुझाउनु पर्यो होइन अब मलाई यो भएन भनेर 10 थरी अब डुलाइने भने त्यो पनि असफलै हुन्छ
हो अनि हातमा आफूसँग कति पैसा भयो भने चाहिँ मैले व्यवसाय गर्न थालेँ तपाईँसँग कति थियो पहिला
त्यतिखेर त 8.5-9 लाख भयो भने अहिले त अब अहिले यो चलाउनलाई कम्ती गर्नु 25 लाख चाहिन्छ
25 लाख चाहिन्छ भनेपछि 25 लाख आफूसँग भएन भने पनि सरसापट्टि ऋणहरू त लिन सक्यो तपाईँले हातमा अलिकति आफूसँग त हुनु पर्यो
भन्ने
कति हुनु पर्यो तपाईँ
25 लाख भनेको अब कसरी जम्मा गर्ने त अहिले यत्रो यति व्यवसाय गर्नलाई 25 लाख चाहिन्छ भनेपछि अब कहाँबाट ल्याउने
हो त्यो सोच बनाउनु पर्यो तपाईँसँग छैन भने पनि मैले कहाँबाट आउँछ कसरी कहाँबाट ऋण लिने कसरी तिर्ने भन्ने योजना बनाउनु होइन त
हो
सुरुमा चाहिँ
योजना अहिले आफै गर्छु भन्ने मान्छे धेरै होला होइन यस्तो पैसा धेरै लगानी गर्नुपर्छ आफूसँग पैसा हुँदैन भने कहाँबाट ल्याएर लगानी गर्नु अब त्यो सरकारले त अब त्यो केही पनि छैन भने केही पनि दिँदै दिँदैन होइन त्यही भएर अलिक गाह्रो छ अब मान्छेहरू बाहिर जानुको कारण पनि यही धेरै
हो ठिक छ तपाईँले भन्नुभएको चाहिँ मान्छे बाहिर जानु कारण बाहिर त जाँदै जान्छन् नि पैसा अलि धेरै चाहियो भन्ने हिसाबले बाहिर नै जान्छन् बाहिर पनि सजिलो त कहाँ छ र तपाईँले अनुभव 8-9 वर्ष साउदी बहुमा बिताएर भोगिहाल्नु भयो तपाईँले त
झन् बाहिरै भइहाल्यो नि त्यो त अर्काको देश होइन अर्काको शासनमा बस्नुपर्छ भन्नुहुन्छ त्यो त एकदम गाह्रो कुरा भइहाल्यो
यो जे गरौँ आफ्नै ठाउँमा गरौँ तर त्यसको लागि तपाईँले भने जस्तै
सजिलो वातावरणहरू होइन फेसिलिटीहरू के कहाँ के भइरहेछ त्यो चाहिँ हेरिदिनुपर्छ क्या
त्यो सरकारले हेर्ने कुरा छँदैछ तपाईँ लागि भन्नुभएको चाहिँ एउटा त लगनशील हुनु पर्यो मेहनत गर्न सक्ने हुनु पर्यो आत्तिन भएन होइन त सुरु कार्य काम सुरु गर्दा अलिकति पैसा भएन भन्ने बित्तिकै आत्तिन भएन अनि त्यो सुरु गर्नुभन्दा अगाडि चाहिँ तपाईँले एउटा योजना बनाउनु पर्यो मैले पैसा कहाँबाट ल्याउँछु
हजुर कहाँबाट ल्याउँछु होइन अब कसरी जुटाउने कोसँग लिने अब त्यो त अब पछि लिएपछि अब त्यो भन्ने बित्तिकै यसले कमाइ पनि गर्दैन होइन
भन्ने बित्तिकै व्यवसायमा पहिले वर्ष सफल हुन्छ भन्ने पनि छैन
त्यसपछि अब कहाँबाट ल्याउनु मैले पनि त्यही अब पहिले आफन्तहरूसँग लिएँ अनि पछि अब चाहिँ फाइनेन्सहरूसँग लिएर चाहिँ तिर्दै गएको
भने तपाईँले चाहिँ आफूले लिएको सबै तिरिसक्नु भयो?
कोही तिरिसक्यो, कोही बाँकी छ, तिर्दैछु।
त्यो तपाईँ तिर्न सक्छु भन्ने आँट भएर त तपाईँले गर्नुभयो नि, भने एउटा आँट पनि ठुलो कुरो हो होइन? एकदम म गर्छु भन्ने त अगाडि आउनु पर्यो नि मनमा, मनमा आँट हुनु पर्यो, अलिकति भने थोरै पुँजी हुनु पर्यो, भएन भने पनि ऋण काँड लिन्छु भन्ने योजना हुनु पर्यो, ऋण लिएपछि म तिर्छु भन्ने त्यो आत्मविश्वास, म यसरी तिर्छु भन्ने बाटो देखाउ हुनु पर्यो। अनि त्यसपछि तपाईँले त पाँच वर्ष भयो, कति वर्षसम्म अब यो होटल चल्ला तपाईँलाई के लाग्छ?
मलाई चाहिँ आफूले चलाएसम्म चल्छ जस्तो लाग्छ।
चल्छ होइन, अहिले तपाईँ र म कुरा गर्दा यो बिहानको समय छ, तपाईँले भर्खर खानेकुरा तयारी गर्दै हुनुहुन्छ, तर मान्छे दिउँसो त यहाँ त अटाइ नअटाइ होइन? दिनमा कति कारोबार हुन्छ दाइ तपाईँले, कति गर्नुहुन्छ?
त्यही अठार बिस हजार।
त्यसमा चाहिँ तपाईँको सबै खर्च कटाएर त्यसमा कति आधा त बच्छ?
आधा बच्दैन, अहिलेको तुलनामा चाहिँ बच्दैन हो, त्यही धेरै बच्यो, पाँच हजार
भने 5,000 कमाइ दिनको भनौँ न त्यसो भने होइन र 18-20 हजारको तपाईँको कारोबार हुन्छ, त्यसमा सबै खर्च कटाउँदा तपाईँको कम्तीमा पनि त्यो पनि थोरैमा 5,000 रुपियाँ दिनमा भने त महिनाको त धेरै पो भयो त, 1.5 लाख
भयो अब
महिना, 1.5 लाख भने त धेरै हो त दाइ,
अब तलब दिनु पर्यो, भाडा तिर्नु पर्यो, त्यही भएर त्यही हो
जे होस् त्यसबाट अरू खानेकुराको खर्च कटाउँदाको चाहिँ 5,000 तपाईँले यताउता
अब तलब भाडा सबै त्यही भएर हो नि त
हजुर,
त्यही भएर त्यति ठिकै हुन्छ, भाडा तिर्नु, तलब दिनु, आफू खानु लाउनु।
तपाईँले अघि नै थोरै हुन्छ म त्यति सन्तुष्ट के अरे धेरै फाइदा छैन भन्नुभएको थियो, यसो हिसाब गर्दा त फाइदा मात्रैको छ जस्तो लाग्यो,
पहिलाको जस्तै अब अलिक सस्तै भएको भयो, यो यो सिजनमा चाहिँ अलि फाइदै हुन्थ्यो होइन, अब अहिले चाहिँ सबै महँगै भएको कारणले अब जति फाइदा हुनु पर्ने त्यति भएको छैन।
अब तपाईँ र म कुराकानी अन्त्यमा आइपुगेका छौँ, आशा गरौँ हाम्रो कामना छ तपाईँको योभन्दा राम्रो होस् यो मामाको होटल होइन, मामा मामा भन्दै तपाईँको होटलमा चाहिँ आउने मान्छे अझ धेरै हुन्, कमाई धेरै होस्, कारोबार धेरै होस्, पैसा धेरै कमाउनु सफल हुनुहोस्, हाम्रो शुभकामना छ। अब अन्त्यमा तपाईँको अघि नै सरकारलाई भनिहाल्नुभयो, अब चाहिँ तपाईँ जस्तै युवा जसले म कसरी पैसा कमाउने होला भन्ने उहाँलाई चाहिँ चिन्ता छ होइन, पैसा कमाउने बाटो खोज्दै हुनुहुन्छ भन्ने, उहाँलाई तपाईँको के सुझाव छ? अघि नै भने जस्तै सरकारलाई के भन्नुहुन्छ, पहिला चाहिँ तपाईँ जस्तै युवालाई तपाईँको के आग्रह छ, के भन्नुहुन्छ?
अब जसले गर्नु चाहन्छ होइन उनीहरूलाई चाहिँ अब अलिकति वातावरण मिलाएर
होइन, त्यो चाहिँ सरकारले गर्नुपर्ने, मैले भने युवा आफैले चाहिँ के गर्नु,
युवा आफैले चाहिँ अब आफूले आफूलाई विश्वास गर्नु पर्यो होइन, म यही गर्छु भनेर पहिले अब एकदम डिसिजन लिनु पर्यो, त्यसपछि चाहिँ अनि लगानी गर्दाखेरि होइन, अब लगानी गरेपछि पनि अब आफू यसो यताउता गयो भने त्यो पनि हुँदैन होइन,
हजुर
एकदम लगनशील भएर राख्नु पऱ्यो, त्यही हो, हुन्छ नहुने त होइन, तर जति हामीले के भन्छ सोच्यो नि त्यति चाहिँ सजिलो हुँदैन, त्यही हो,
त्यो त खट्न सक्नु पर्यो, आफूमा विश्वास हुनु पर्यो, त्यो चाहिँ युवाले तपाईँले भने जस्तै तपाईँ जस्तै युवाले सफल हुने एउटा सूत्र भयो। अर्को चाहिँ सरकारले के गर्नु पर्यो, अघि नै तपाईँले भने चाहिँ नम्बर एक चाहिँ एउटा तपाईँलाई वातावरण भनेको एउटा सहुलियत ऋण दिनु पर्यो होइन, अनि बैङ्कले पनि तपाईँको अब काठमाडौँ घर काठमाडौँ बाहिर छ काठमाडौँमा केही गर्छु भन्ने तपाईँको छ भने अब बिना धितो त्यस्तै खालको केही दिनु पर्यो होला,
हजुर हजुर, दिनमा यसले यति तिर्नु सक्छ यति चाहिँ डिपोजिट गर्न सक्छ भनेपछि त्यो त्यो आधारमा चाहिँ ब्याङ्कले दिनु पर्यो क्या, अब त्यो धितो त्यो गाउँको धितोले कामै गर्दैन अरे, त्यही भएर चाहिँ अलिक गाह्रो भएको।
हुन्छ, तपाईँको यो कुरा हाम्रो पछि बैङ्कका मान्छेहरूसँग कुरा गर्दाखेरि पनि सुनाउँला, तपाईँलाई एकदम धन्यवाद श्याम मगर्जी, तपाईँको घर रामेछापको मनथली, अनि तपाईँ जाउला खेलमा मामाज मम होटल चलाएर बस्नुहुन्छ, त्यही होटलभित्र बसेर तपाईँसँग मैले कुरा गरेँ, यहाँ चाहिँ खानेकुरा पाकिरहेको छ किचनमा होइन, यति राम्रो कुरा गर्नुभयो। अब अन्त्यमा तपाईँसँग हामी छुट्टिन्छौँ, एउटा गीत तपाईँलाई कुनै गीत सुन्न मनपर्छ कि आफैलाई गाउनु मनपर्छ?
गाउनु त आउँदैन,
तपाईँलाई कुन गीत सुन्न मन लागेको छ?
कुन भन्नु, जुन भए पनि हुन्छ,
जुन भए पनि हुन्छ,
हजुर
तपाईँहरूकै यो यसो गर्नु पर्यो, यो पशुपति शर्माको गीत छ नि मलाई मलेसिया यही भन्ने है, तपाईँलाई त यहाँ बसेपछि सबै थोक विदेश यही भाजत भएको छ होला, त्यो गीत सुन्दै हामी तपाईँबाट छुट्टिन्छौँ। श्याम मगर तपाईँलाई सबैले मामा भन्छन्, मैले नि मामा भने
जाउलहिल चोक नजिकै मेरो चाहिँ एउटा मामा मम भनेर होटल छ, जति पनि सुन्नुहुन्छ
यो जाउलहिल आसपास बस्ने मान्छेहरू
कार्यक्रम जसले पनि सुन्नुहुन्छ जति पनि मान्छेहरूले सुन्नुहुन्छ यहाँ छ मोमो चाउमिनहरू पाइन्छ यहाँ आउनु होला
मिलाएर होइन मिलाएर दिनुहुन्छ तपाईँले, एकदम धन्यवाद श्याम, धन्यवाद श्याम गर्दै।
Thank you.
देशभित्रै काम गरेर सन्तुष्टि कमाइरहेकाहरूको अनुभवसँग मिल्ने यो गीत पशुपति शर्माको सुन्नुभयो। योभन्दा अगाडि हामीले साउदीबाट फर्केर मोमो पसल चलाएका रामेछापका श्याम मगरसँग उहाँको अनुभव साटासाट गर्यौं कुरा गाँठकामा। तपाईँ उज्यालो फल्चा सुनिरहनु भएको छ। हामी अन्त्यमा आइपुगेका छौं। अब तपाईँको प्रतिक्रिया लिने बेला भएको छ। लक्सरु नाम राखेका साथी लेख्नुहुन्छ, परीक्षा नियन्त्रण कार्यालयले उत्तर पुस्तिका बोरामा भरिएर लथालिङ्ग फालिएको देखिन्छ, त्यसरी नै 2.5 वर्ष अगाडिको सुगौली सन्धिको नक्सा पनि फालियो होला नि भनेर लेख्नु भएको छ। खास गरी सर्वोच्च अदालतले सुगौली सन्धि पछिको नक्सा खोज्न सरकारलाई निर्देशन दिएपछि सरकारलाई त्यो नक्सा खोज्न गाह्रो भयो भन्ने खबर सुनेपछि उहाँले यो प्रतिक्रिया लेख्नु भएको हो। पिताम्बर पोखरेल लेख्नुहुन्छ, नमस्कार, शुभ बिहानी, उज्यालो फल्चा काठमाडौँ कोटेश्वरबाट सुन्दैछु। फल्चा अत्यन्तै राम्रो कार्यक्रम छ, सधैँभरि यसै गरी सुन्न पाइयोस्। पिताम्बरजीलाई धेरै धेरै धन्यवाद। रोशन कार्की लेख्नुहुन्छ, कृषि प्रधान देशमा किसान भक्कानिएर रुने दिन आयो आज। सरकार किसानको होइन दलालको हातमा परेकै हो त, उखु किसानको आँखाको आँसु रोक्ने प्रयास गर सरकार भन्नुहुन्छ। कृष्ण चन्द्र बन्जरा लेख्नुहुन्छ, पशुपतिनाथको कृपाले अस्ट्रेलियामा भारी वर्षा हुनेछ भन्ने कामना गर्दछु। खास गरी अस्ट्रेलियामा त्यहाँ केही दिनदेखिको भीषण आगलागीले झण्डै 1.5 करोड जति पशुपन्छी मारिएका छन्, धेरै पशुपन्छी मरेका छन्, धनजनको क्षति भएको छ, त्यहाँ पानी पर्दै हुन्थ्यो भन्ने सबैको कामना छ। महेन्द्र बुढाथोकी लेख्नुहुन्छ, खाली शिक्षकलाई गाली गरेर नथाक्ने अनि रेकर्ड राख्न नसक्ने कर्मचारीको के काम पेसा परिवर्तन गराउने कि। मदन थापा लेख्नुहुन्छ, हिजो म पासपोर्ट विभाग गएको थिएँ, पासपोर्ट लिनको लागि दिनौं हजारौं मानिसको भिड हुने ठाउँ, त्यहाँको शौचालय देखेर मेरो देशले मनाइरहेको भिजिट नेपाल 2020 को लागि के को लागि जस्तो लाग्यो, यति बिजोग छ, न पानी न सफाई, नेपाल सरकारको ध्यान जाओस्। मदनजीले एकदम समसामयिक विषयमा ध्यान आकर्षण गराउनु भएको छ। सरकारको अहिले भिजिट नेपाल 2020 मनाइरहेको छ र पर्यटकहरूलाई आकर्षण गर्न सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ, तर सामान्य कुरामा ध्यान नदिने हो भने, शौचालय पानीको सुविधा लगायतका कुरामा ध्यान नदिने हो भने पर्यटक आकर्षित हुन सक्दैनन् भन्ने उहाँको कुरा छ। अनि मल सन्सेर तम डाइनिया नाम राखेको साथी लेख्नुहुन्छ, उज्यालो फल्चा सुनिरहनुभएका दाजुभाइ दिदी बहिनीहरूलाई, यस कार्यक्रमको नियमित श्रोता हुँ, खुशी लाग्छ सबै कुरा जान्ने मौका पाउँछु भन्नु भएको छ, तपाईँलाई धन्यवाद। अनि इन्द्रमणि पाण्डे लेख्नुहुन्छ, त्रिभुवन विश्वविद्यालय जस्तो संस्थाले परीक्षा प्रणालीसँगै रिजल्ट समयमा प्रकाशन गर्न सक्दैन, जसको कारण हजारौं विद्यार्थीको भविष्य अन्यलमा परेको छ, बीएड थर्ड इयरको रिजल्ट नआएर विद्यार्थीको भविष्य डामाडोल भयो भनेर उहाँले ध्यान आकर्षण गराउनु भएको छ। कृष्ण ओली लेख्नुहुन्छ, जलस्रोतको धनी देश भएर पनि रोल्पा लगायतका धेरै ठाउँका नागरिक अझै अन्धकारमा छन्, कहिले होला उज्यालो नेपाल भनेर लेख्नु भएको छ। प्रकाश घिमिरी, कुनै पनि हालतमा म एमसीसी एप सेट गर्न हुँदैन भन्ने नै पक्षमा छु, अमेरिकी नेपालमा जुनसुकै हालतमा आफू अनुकूल बनाउन चाहन्छ, त्यसको एउटा सानो बिउ हो यो एमसीसी, यसलाई रोप्न दिनु हुँदैन भनेर आफ्नो विचार लेख्नु भएको छ। अनि पुन ह्युम्यान नाम राखेका साथी लेख्नुहुन्छ, मैले ड्राइभिङ लाइसेन्स रिन्यूको लागि अप्लाई गरेको एक वर्षभन्दा धेरै भयो, कहिले हो पाउने, यस्तो लाचार व्यवस्थाको सुधार कसले गर्ने भनेर लेख्नु भएको छ। तपाईँ सबैलाई प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद। तपाईँको प्रतिक्रियासँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com सँगै काठमाडौँमा उज्यालो रेडियो नेटवर्क 90 MHz तथा देशभरका अरू झण्डै 2 दर्जन रेडियो स्टेशनबाट हरेक दिन बिहान उज्यालो फल्चा प्रसारण हुन्छ। भोलि यस्तै र अझै नयाँ विषयमा छलफल लिएर उज्यालो फल्चामा आउनेछौ। आजको कार्यक्रमबाट साथी बिना नेवानी, प्राविधिक साथी मनोज विष्ट र म मिलन तिमिल सिन्हा विदा हुन्छौ। उज्यालो रेडियो नेटवर्कमा अहिले 8 बजे नेपाल खबर सुन्न सक्नुहुन्छ।
उज्यालो फल्चा, उज्यालो फल्चा, उज्यालो फल्चा,
उज्यालो फल्चा।